यो कराउने मानिसको स्वर मैले चाहिँ ऊ गाउँको प्रधानपञ्च थियो। न्याय र प्रक्रियाको लगाम हातमा लिएर त्यहाँ उपस्थित थियो। सँगै उसको भतिजो बलराम थियो। ऊ आफ्नो काकालाई दिल र ज्यान दुवै समर्पण गरेर सघाइरहेको थियो। अब के हुन लाग्यो हाम्रो गाउँलाई? यसअघि यहाँ धर्म र इन्साफको बोलवाला थियो, कतै केही विवाद थिएन, तर अब दिन प्रतिदिन अधर्मीहरू बढ्न थाले। प्रधानले फेरि भन्यो, कलियुग उत्सर्गमा छ, तसर्थ त्यसका प्रभावहरू कुनै न कुनै रूपमा प्रकट हुनु स्वाभाविक छ। अब यो सर्वनाशको समय हो, पण्डित लीलानाथले भन्यो। लीलानाथ पनि त्यही घेरामा रहेछ जहाँ प्रधान र उसको भतिजो थिए। केही बेरपछि अँध्यारो केही बाक्लिएर गयो। त्यसै बखत प्रधानले चिच्याएर भन्यो, ए बलराम, छिटो लालटिन बालेर लिए त, जबसम्म यो पापीले प्रायश्चित गर्दैन तबसम्म हामी सबैले दुःख पाउने भयौँ। बलराम अघिल्लो घेराबाट निस्केर गाउँतिर कुद्यो। त्यस बेलासम्म मैले केही पनि बुझेकी थिइनँ। त्यो कुटिने पात्र को हो र किन कुटिँदैछ भनेर त्यहाँ आतंक र त्रासको राज्य थियो भन्ने कुरा चाहिँ पछिसम्म मलाई पर्न गएको छाप हो। साँच्चै त्यहाँ निकै डरलाग्दो वातावरण थियो। त्यो देखेर मेरो मुटु एकदमै तीव्र वेगले चलिरहेको थियो। ए अधम, सारा जनतासित माफी माग, माफी माग्छस् भने एकपटकलाई क्षमा गर्न पनि सकिन्छ, प्रधानले भन्यो। हो, आफ्नो कर्तव्यमा प्रायश्चित गर्छस् भने सबै कुरा पुनः जस्ताको तस्तै रहनेछ, पण्डित लीलानाथले थप्यो। प्रायश्चित तिमीहरू गर, तिमीहरू अपराधी हो, म आफ्नो धर्म र विश्वासमा दृढ छु, पिता खाइरहेको व्यक्तिले गर्जेर भन्यो। ओम भद्रम कर्णेवी श्रणुयाय देवा पश्चिमा छेवीर्य जत्रा, हे भगवान्, मर्ने बेलामा यो कानले के सुन्नु परेको, पण्डित लीलानाथ शास्त्रीय ढाँचामा फतफतायो। त्यसपछि पुनः लात र मुड्कीहरू वर्षिए। फलस्वरूप डोरीले खुट्टा र हात बाँधेर लडाइएको यो मानिस बिहोज जस्तै भयो। ए, अब धेरै नकुट, मर्छ, कसैले चिहानमा पुरिएको मानवता बिहोजाउँदै भन्यो। पापी भए पनि मार्न चाहिँ हुँदैन, अर्कोले भन्यो, के अधम जन्मिएछ त्यस्ता धर्मात्माको कोखमा, होइन यसलाई त जति पाप लागे पनि मार्नै पर्छ, होइन होइन अब नछो, मार्न चाहिँ हुँदैन। ए बलराम, एक अङ्क र पानीले त यसको मुखमा छ्याप्नु पर्यो। त्यसपछि एकछिन वातावरण साम्य भयो। यसैबीच मैले आफै नजिक उभिएर यो अद्भुत रसमा आयोजित नाटकलाई हेरिरहेकी जनमतीलाई सोधेँ, किन यसलाई यसरी पिटेको जनमती दिदी? चुप लाग नानी, चुप लाग, सुन्यो भने मार्छन् हामीलाई पनि, जनमतीले साउथीको आवाजमा भने। के भन्यो सर हामीलाई मार्ने? मैले भने, किन पिटेको भनेर कसैले पनि सोध्नु मिल्दैन क्या? उसले फेरि त्यसरी नै भने, अनि को हो त यो पिटाइ खाने? उही पल्लो गामका पण्डित रामचन्द्रका छोरा कृष्णचन्द्र क्या? भइगयो, चुप लाग नानी, नकराउ। बलरामले अम्खराबाट मुखमा पानी छम्कियो। त्यसपछि कृष्णचन्द्र बिउजियो। बिउजिएपछि उसले पहिलो वाक्य भन्यो, पानी खान्छु। कृष्णचन्द्रको त्यो करुण आवाजलाई लीलानाथले संवेदनशील तरिकाले ग्रहण गर्यो। उसले भन्यो, ए बलराम स्वाट, कृष्णले पानी खान्छ रे, मुखमा पानी हालिदिए त। कृष्णचन्द्रले भन्यो, होइन, म आफ्नै हातले खान पाऊँ, एकचोटि पाता फुकाइदिए हुन्थ्यो, एकदमै नरम आवाजमा कृष्णले भन्यो। उसको भनाइमा आमूल परिवर्तन आएको थियो। केही क्षण अगाडि सिम्म जस्तै गर्जिरहेको थियो। यसरी उसमा आएको यो परिवर्तनले प्रधानको हृदयमा पनि ठूलो उथलपुथल ल्यायो। उसले निकै दयालु र धर्मात्मा हुँदै बलरामलाई भन्यो, ए बलराम, एकछिन फुकाइदिए, जस्तो सुकै पापी भए पनि पानी खान खोज्छ भने उसलाई एकछिन त मुक्त गर्नुपर्छ, यो हाम्रो धर्मको सारांश हो। त्यसपछि कृष्णचन्द्र फुक्का भयो। उसलाई बलरामले आधा पानी भएको अम्खुरा दियो। उसले एकै सासमा सबै पानी रित्तायो। पानी खाएपछि उसको अनुहारमा पुनः केही तरङ्गहरू दौडिए। मैले लालटिनको उज्यालोमा यो सबै एकाएक आएको परिवर्तनबारे सोच्दा नसोच्दै उसले आफ्नो हातमा भएको खाली अम्खुरा प्रधानको टाउकोमा ताकेर फ्याँक्यो। भाग्यवश प्रधानलाई रौँ जति फरकमा नछोई गएको त्यो अम्खुरा उतापट्टि ढुङ्गामा गएर बजारियो। त्यसबाट उत्पन्न भएको जर्जर र कालीलाग्दो आवाज निकै टाढासम्म विस्तार भयो। त्यसपछि फेरि वातावरणमा भयानक कोलाहल र चित्कारको स्थिति थपियो। कृष्णचन्द्रको घाइते शरीरमाथि पुनः आक्रमणको लहर बर्सियो। त्यसपछि फेरि उसलाई हात बाँधेर भुइँमा लडाइयो। यो राक्षस हो, यसलाई मार्नुपर्छ, बलराम करायो। जो पण्डितको वीर्यबाट जन्मेर दमिनीसित सुत्न पुग्छ भने त्यो सामान्य मानिस त हुनै सक्दैन, तथापि मार्न चाहिँ हुँदैन, बरु त्यसको सट्टा यसलाई प्रहरी थानामा लगेर बुझाउनु बेस होला, लीलानाथले भन्यो। आँट पनि कति, सारा गाउँले मानेका प्रधानमाथि कस्तो साङ्घातिक अमला, बलरामले भन्यो। भने दमिनीका पोइ, पाप र धर्मको चेत छ कि छैन नराधम, प्रधान कड्कियो। मैले दमिनीलाई प्रेम गरेको हुँ, तिमीहरूले जस्तो लुकी लुकी राति गएर बलात्कार गरेको होइन, पाप र धर्मको चेत तिमीहरूलाई हुनुपर्छ, नराधम त तिमीहरू हौ, कोटा खाँदा खाँदै कृष्णले भन्यो। त्यसपछि कृष्णलाई अराष्ट्रिय तत्त्वको बात लगाएर थानातिर चलान गरियो। त्यसै रात उसले प्रेम गरेकी दमिनी पनि गाउँबाट हराई भन्ने हल्ला आयो। गाउँमा त्यो घटनाले सबभन्दा रन्थन्याएको चाहिँ हाम्रो बाला नै थियो। त्यसै रातिदेखि फेरि उनलाई काम ज्वरो आयो। घरका सबै राडी पाखी र ओढ्नेहरू खप्टिँदा पनि उनी देवता चढे चाहिँ कामिरहेका थिए। भोलिपल्ट बाको ज्वरो त धेरै ओर्लियो, तर उनले एउटा कठोर निर्णय हामीलाई सुनाए। त्यो निर्णय थियो, अब हाम्रो नियति पनि त्यस्तै हुनेछ जस्तो कृष्णको भयो। सायद यो गाउँमा अब बस्ने हाम्रो भागभोग सबै समाप्त भयो। प्रेमलाई अपराध मानिने त्यो विशेष प्रकारको गाउँमा विक्रमसम्म 2028 साल भदौमा मेरो जन्म भएको थियो। म राति निष्पष्ट अन्धकारमा जन्मिएकी हुँ। त्यो कृष्णपक्षको कालो रात थियो भनेर आमाले भनेकी थिइन्। जन्मेको छैठौं दिनमा मेरो छैठी गराउँदा ज्योतिषले भनेका थिए अरे, समराशिमा मंगल बुध गुरु र शुक्र ग्रह रहेकाले यो केटी विदुषी साधुई विख्यात वा गुणवती हुन्छे। यो कुरा पछिसम्म पनि बाले दोहोराई तेराई भनेकाले मेरा श्रवण इन्द्रियका ढोकाहरू अहिलेसम्म विज्ञ छन्। तसर्थ म जन्मिँदा आमा आधा खुसी र आधा दुःखी थिइन्। आधा खुसी हुनुको पछिल्तिरको कारण थियो म उनको कोखमा पवित्र छोरीका रूपमा विकसित भएकी थिएँ र आधा दुःखी हुनुको कारण चाहिँ म आइमै भएर जन्मिएकी थिएँ। सायद छोरी जन्मिँदा प्रत्येक आमाले छोरीको भविष्य सोचेर कालिने आम विशेषताको समय थियो त्यो। त्यसरी आमाले कालिएको मनोविज्ञानै पछि गएर मेरो संवेदनशील प्रणालीमा स्थापित भयो। त्यसैले मैले पछि गएर जति जति संसार बुझ्न थालेँ त्यति त्यति नै बढी कालिन थालेँ। मलाई सधैँ नै डरको महाभारत थिचि नै रह्यो। म जन्मिँदा मेरो दाई 3 वर्षको मात्र थियो। दिउँसोसम्म उसले आमाको दुध चुसिरहेको थियो। साँझमा आमालाई तल्लो पेट उत्पातै दुखेपछि उसलाई आमासितको सम्बन्धबाट छुट्याइयो। राति उसलाई बाले आफ्नै ओछ्यानमा सुताउन खोजे। ऊ आमा खोजेर यति धेरै रोयो कि हतपति कहिले नरिसाउने बा उत्पात आक्रोशित भए र उसलाई झ्यालबाट खसाल्छु भनेर तर्साए। त्यसपछि ऊ आत्तिएर चुपचाप भयो। भनिन्छ त्यसपछि उसले कहिले आवाज निकालेर रोएन। पछिसम्म पनि मैले उसको यो स्वभाव देखेर अनौठो अनुभव गर्ने गरेकी थिएँ किनकि जस्तै दुःखमा पनि ऊ आवाज निकालेर रुँदैन थियो। एकोहोरिन्थ्यो, टोलाउँथ्यो, निर्जन एकान्तको कुनै ठाउँ जस्तै। म 2 वर्ष कि भएपछि आलोक जन्मियो। आलोक जन्मदा मलाई पनि आमाबाट त्यसरी नै छुट्याइयो। तर म बुद्धिकृष्ण जस्तो रोइन। बाको खाटमा सुत्दा मलाई कतैबाट पनि बिरानो अनुभव भएन। यो धेरै बल आदमी छ, यसले कहिले दुःख दिएकी छैन हामीलाई। राति बाले आमासित भने, छोरी हो दुःख पाउन जन्मियो कि, त्यो कुराको लक्षण सुरुबाटै आउँछ नि, कुनाभित्रबाट आमाले भनिन्। मेरो र आलोकको शिक्षा दीक्षा सँगसँगै आरम्भ गरिएको थियो। श्रीपञ्चमीको दिन पारेर अक्षर आरम्भ गरियो। त्यसवखत आँगनको गुन्द्रीमा बसेर धुलौटोमा अक्षर लेखेर बाले शिक्षा दान गरेको कुरा म स्पष्ट सम्झिन्छु किनकि त्यो दिन सिङ्गो आकाश हिउँदे बादलको बाक्लो पत्रले छोपिएको थियो र विशेष प्रकारको जाडो भएको थियो। छोरीले धेरै पढ्न त जरुरी छैन तर अब नयाँ जमाना आयो, बिहा गर्नलाई पनि केही पढेका केटीहरू भए सजिलो हुने भएको छ। हाम्रो समयमा आइमाईको पढाइभन्दा अन्य सिपहरू हेरिन्थ्यो। बत्ती काट्ने, टपरी गाँस्ने, सेल पकाउने, राम्ररी मान्ने जनलाई ढोकभेट गर्ने जस्ता कुराहरूमा बढी जोड हुन्थ्यो। तर अब शिक्षाको महत्व बढेको छ। पछि आफ्ना सन्तानलाई सिकाउन आमाले पनि आधारभूत ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यता बढेर आएको छ। त्यस दिन बाले भनेको कुरा तिनै हुन्। आमा बाको समर्थनमा उभिएर हामीलाई हेरिरहेकी थिइन्। म एकदमै अनुशासित शिष्यले चाहिँ बाका हरेक निर्देशनहरूलाई ध्यान दिन थाले। तर आलोक चाहिँ त्यही बेलादेखि नै लापरवाह लाडिएर बालाई अवज्ञा गरिरहेको थियो। यो अलि बढी नै चुलबुले छ तर आदर्श विद्यार्थी गम्भीर हुनुपर्छ, लामो लेग्रो तानेर बाले भने। करिब 1 महिनामै मैले सगला अक्षरहरूमा आफ्नो लगाम नियन्त्रण गर्न समर्थ भएँ। आलोक मेरो केही पछाडि नै थियो। बुद्धिकृष्ण पनि मेरो क्षमता देखेर दङ्ग थियो। उसले घोक्ने चण्डीका श्लोकहरू म कनिकति उच्चारण गर्न सक्ने भइसकेकी थिएँ तर मेरो त्यो प्रतिभा त्यही रफ्तारमा फस्टाउन सकेन। ममा जति उमेर थपिँदै गयो मेरो निम्ति पढाइ दोस्रो प्राथमिकतामा पर्दै गयो र पहिलो प्राथमिकतामा पानी बोक्ने, दाउरा घाँस ल्याउने, ढिकी जाँतो गर्ने, जुठ्यानमा आमाको जुठो भाँडा माझ्न एवं पखाल्न मद्दत गर्ने सहयोगी उम्मेद्वारका रूपमा स्थापित हुँदै गएँ। बालकालमा मेरा रमाइला क्षणहरूको मेरो स्मृतिमा कुनै ठाउँ छैन। दसैँ तिहार र चाडपर्व आउँदा आलोक खुसी हुन्थ्यो र उसको खुसीमा म प्रतिनिधि नायिका बनेर सामेल हुन्थे। मेरो छुट्टी खुसी थिएन। मैले आफू शारीरिक रूपले भाइभन्दा अलग छु भन्ने कुरा कुनै पनि केटीहरूले भन्दा धेरै वर्ष अगाडि थाहा पाएँ भन्ने ठान्दछु। आइमाईको शारीरिक दुर्बलता, उनीहरूको समाजमा रहेको कमजोर स्थान र विपरीत लिङ्गीय आतंकबारे मलाई लाग्छ मैले एकदमै कम उमेरमा अनुभव गर्न सकेको हुँ। छोरी भलादमी हुनुपर्छ, हाँस्नुहुन्न, ठूलो स्वरले बोल्नुहुन्न, पोथी बाँच्नुहुन्न, समाजमा जान्ने हुनुहुन्न, लोग्ने मानिसहरूको समाजबाट टाढा रहनुपर्छ। लज्जा आइमाईको गुणवत्ता हो। यस्ता धेरै शिक्षात्मक कचकचहरूले मेरो दिमागमा आतंकको साम्राज्य विस्तार गरिसकेका थिए। त्यसैले म उमेर नपुग्दै तरुणी र बुढी भइसकेकी थिएँ। यसले मलाई के फाइदा भयो भने म 13 वर्षकी हुँदा जब म प्रथम पटक रजोपति भएँ त्यसबेला मलाई दाजु भाइ र अन्य पुरुषहरूले नदेख्ने ठाउँमा लुकाउँदा कति पनि डराइन। धेरै फुच्चीहरू त्यस्तो अवस्थामा अत्यन्त दुःखी भएर रोएको मैले देखेकी छु तर मलाई केही पनि दुःख अनुभव भएन। म आफ्नै आमाभन्दा पनि समझदार भइसकेकी थिएँ। म त्यसबेला बारीमा थिएँ। मेरो तल्लो पेट कटक्क काटेको जस्तो भयो र तातो तरल मेरो तिग्राबाट तल झरे जस्तो भयो। त्यसपछि मैले आमालाई बारीको एउटा कुनामा तानेर भने मेरो तल्लो पेट दुख्यो। आमाले पनि तत्कालै मेरो सङ्केत बुझिन् र मलाई भूमिगत राख्न त्यहाँबाट तल्लो गाउँतिर धकेलिन्। त्यसबेलाको अरू कुरा भनेको त्यस्तै हो तर 15 दिनसम्म घाम्रो पुरुषलाई हेर्नु हुँदैन भन्ने प्रतिबन्धले आइमाई जाति र जघन्य अपराधीहरू एकै रहेछन् भन्ने बोध मभित्र गाडिएर रहन पुग्यो। त्यसवखत आलोक एक्लै भएको थियो। मलाई खोज्दै ऊ धेरै पटक तल्लो गाउँसम्म हाम फाल्दै आएको कुरा मैले गुप्तवासमा सुनेकी थिएँ तर उसले मलाई भेट्न चाहिँ पाएन। जाऊ मैं धोबे बलिहारी। मैले त्यो ठाउँमा चेतनाको प्रारम्भिक आभास प्राप्त गर्दा मलाई निकै धेरै जटिल अनुभूति भएको थियो। मैले बुझेको सानो परिदिएको त्यो संसारमा मेरा लागि जताततै डरलाग्दा दृश्यहरू मात्र थिए। घाम, हावा, पानी र हरियाली समेत डरलाग्दो थियो। मैले श्रवण गर्न थालेको आवाजमा पनि डरको बाक्लो गन्ध मिसिएको थियो। लगभग सिङ्गो बाल्यकाल यसरी नै बित्यो मेरो। तर किशोर वयमा प्रवेश गर्दा पनि मबाट त्यो डरको गाँठो भोग्न सकेन। त्यो डरको स्रोत के थियो? सामाजिक वातावरण या मेरो मनको साँकुरो मैदान? अझै म स्पष्ट भन्न सक्दिनँ। तर पनि मेरो भाग्य, अस्तित्व र गति त्यही नै घिनलाग्दो डरको सञ्जालले निर्धारण गरेको थियो। सदरमुकामको नजिकैको गाउँको कुरा हो यो, जहाँ म जन्मिएँ, हुर्किएर बढेँ। तर त्यो ठाउँ सदरमुकामसित धेरै अर्थमा असम्बन्धित थियो। सदरमुकामबाट एउटा होटो होचो भूभाग छिचोलेर दुई घण्टा जति हिँडेपछि त्यहाँ पुगिन्थ्यो। त्यो होचो भूभागलाई न पहाड भन्न मिल्छ, न डिस्को नै भन्न मिल्छ। डिस्को होइन त्यो, किनकि डिस्कोभन्दा केही बढी नै अग्लो थियो त्यसको उचाइ, र फेरि त्यो पहाड पनि होइन। तर त्यसको केही पर कारागारका अग्ला पर्खाल झैँ पहाडहरू ठडिएका थिए। तथापि ती पहाडहरूको सुन्दरताको बोध कहिल्यै भएन मलाई। यो कुनै स्वेर कल्पना होइन, सम्भवतः निकै समयदेखिको विराट एकान्तपनले ग्रसित थियो त्यो ठाउँ। त्यसैले त्यो समयमा त्यो गाउँको स्वभाव त्यस्तो देखिनु स्वेर कल्पना जस्तो पनि लाग्न सक्छ। किनकि देशमा सात साली प्रजातन्त्र आइसकेको थियो। राणाहरूको जहानीय शासन घृणा र अतीतको विषय भइसकेको थियो। त्यसपछि पञ्चायत चलिरहेको थियो र नेपालले आफ्नो धेरै लामो एकान्तवासलाई चुनौती दिएर विश्वग्राममा समाहित हुने सुरसार गर्न थालेको थियो। आधुनिक विज्ञान र प्रविधिले पाठशालाहरूमा स्थान पाइसकेको थियो। जङ्गबहादुरको बेलायत यात्रा कुनै महान घटना जस्तो हुने संसार थिएन अब। तर पनि त्यो ठाउँ चाहिँ बेग्लै अवस्थामा थियो। लाग्थ्यो त्यो बाँकी संसारभन्दा एकदमै अलग छ, एउटा निर्जन द्वीपको निर्जन इलाका जस्तो। त्यसपछि डर। डर चाहिँ नितान्त मेरो मात्र मनोविज्ञान थियो कि अरूको हृदयमा पनि त्यसको साम्राज्य थियो? लामो समयसम्म मैले बुझ्न सकेको थिइनँ। पहिलो दिन मलाई त्यसको अनुभव भएको चाहिँ घरमाथिको चौरमा घटेको घटनाले हो। फराकिलो चौरको माथिल्लो भागमा केही केटाहरू थिए, 14-15 वर्षको उमेरका। सायद उनीहरू डन्डीबियो वा गिर्रा भकुण्डो खेलिरहेका थिए। आलोक त्यहाँ उक्लेको मात्र के थियो, उनीहरू अरिङ्गालको गोला चाहिँ भुनभुनाउँदै उतिर आए। यसाला घटेरोलाई मार, सबैले एकै स्वरमा भने। उसले केही पनि बुझेन उनीहरूले किन त्यस्तो गरे। उसलाई घटेरो किन भने त्यो पनि उसले बुझेन। ऊ वीर नायक जस्तो भएर उनीहरूसित जुझ्न पनि सकेन र कायर जस्तो भएर भाग्न पनि सकेन। उनीहरू सबैले मुक्कै मुक्काले उसको अनुहारमा प्रहार गरे। आलोकको नाथ्री फुट्यो र रगत भलभल्ती बग्न थाल्यो। जब उनीहरूले उसको नाकका दुवै फोराबाट रातो गाडा रगत बग्न थालेको देखे, त्यसपछि भयभीत भएर कुलेलाम ठोके। आलोक मुख र छातीमा रगत बगाउँदै घरतिर फर्कियो। घर आइपुग्दा आमा गोठबाट निस्किरहेकी थिइन्। म पिँढीमा रहेको ढिकीमा कोदोको टुँडो काटिरहेकी थिएँ। आमाले आलोकको त्यो हालत देखिन्। धेरैलाई लाग्न सक्छ उनी आमा भएकीले उनलाई सहानुभूति दिलिन् र बिना कारण आक्रमण गर्नेहरू विरुद्ध झगडा गर्न जालिन्। तर उनले देख्नासाथ आलोकलाई क्रूर शब्दहरूले आक्रमण गरिन्। हेर हेर ज्यान मारा, फेरि झगडा गरेर आएको। उनी दारा किट्न थालिन् र रिसले अझै चुलिन्। त्यसपछि नजिकैको लौरो टिपेर आलोकतर्फ जाइ लागिन्। उनी त्यसवखत रणचण्डी जस्तै थिइन्, जस्तो कि सुम्ब निसुम्ब राक्षसलाई मार्ने बेलामा दुर्गा क्रुद्ध थिइन्। तर आलोक एकदमै उदासीन थियो। त्यहाँ पनि उसले न त आमाको आरोप र आक्रमणकारी मुद्राका विरुद्ध आत्मरक्षा गर्ने प्रयत्न गर्यो, न त पलायन नै। तर त्यहाँ पनि पहिले जस्तै चमत्कार भयो। जब आमाले उसको नाकबाट भलबल्ती झरिरहेको रातो रगतलाई नजिकैबाट देखिन्, उनी कुन्नी के कारणले हो मत्थर भइन्। त्यसपछि उनी अन्तिम हतियार प्रयोग गरे जे गरी बुदबुती नै रुन थालिन्। रगत पुछ, त्यसपछि उनले कर्कश स्वरमा भनिन्। उसले सिँगान पुछेर कटकटीको कमिजको बाहुला नाक र मुख नेर घिसार्यो। हेर हेर असती फोरी, आफ्नो लुगाले पुछेको, अर्कै टाला टुलीले पुछ भनेको होइन, उनी फेरि गर्जिन्। त्यसपछि त्यो घटना त्यसै सामी भएर गयो। तर त्यो घटनापछि पनि आलोक धेरै पटक पिटियो माथि गाउँले केटाहरूबाट। मलाई अहिले लाग्छ कुनै कारणबिना नै उत्यो दण्ड भोगिरहेको थियो। सायद अघिल्लो जन्ममा उतै भोग्न श्रापित भएको थियो कि। हाम्रा धार्मिक कथाहरूमा यस्ता प्रसङ्गहरू ग्यालग्याल्ती पाइन्छन्। फलानु फलानु कारणले गर्दा फलानु अर्को जन्ममा सर्प भएर जन्मनु बाध्य हुनेछ, फलानु फलानु कारणले साँडै भएर जन्मिनु बाध्य हुनेछ, कुकुर कुकुर्नी भएर जन्मिनेछन् आदि आदि। त्यसपछि भगवान्को चमत्कार मुताबिक भगवान्सित भेट भएपछि ऊ मुक्त हुनेछ र ऊ आफ्नै ठाउँमा स्वर्गमा जानेछ। के ऊ पनि त्यसरी नै अभिशप्त थियो कि एक दिन कुनै भगवान आएर उनलाई मुक्त गरेर स्वर्ग लानेछ? त्यसपछि म आलोकसित जोडिएको यो त्रास र आतंकबाट मुक्त हुनेछु? फेरि अर्कोचोटि उसले धेरै नराम्रो चुटाइ खायो, अघिल्लो पटकभन्दा पनि निकै धेरै। तर उसको प्रतिरक्षा कलाले गर्दा त्यस दिन नाथ्री फुट्नु भएन। शरीरमा सहस्र मुक्का र लातहरू बज्रिए, तर पनि ऊ कडा चट्टान जस्तै भयो भिडियो। तिनीहरूसित कुरा यसरी आरम्भ भएको थियो। जाउँ को साँझ में चौरमाथि को गांव में गई थी। एक्ल क्या गयो मैं ठा छेन, सायद बिना काम में हल्लिंदै पुगेको थियो। त्यहाँ पहिले चाहिँ उसको उमेर का केटा खेलिरहेका थिए। त्यसबाहेक त्यहाँ केही अदबैंश र बुढाहरू पनि थिए। ठोकसाला विधर्मीलाई यसपटक उसलाई कुट्न आदेश दिनेहरू बुढा खडा थिए। त्यसपछि पहिले जस्तै उनीहरू आलोकमाथि खनिए। ऊ किन विधर्मी थियो मलाई त थाहा छैन। साले चाउरे पचाउरे, यहाँ हाम्रो पूजा छ भने थाहा छैन, हाम्रो पूजालाई बिटुलो पार्न यहाँ आउने। उनीहरूले आलोकलाई लखड्दै चौरको दक्षिणी कुनासम्म पुर्याए। त्यसमाथि ऊ माथिको आक्रमण बन्द भयो। यसपटक उसको पिटाईको बारेमा मलाई बाहेक घरमा कसैलाई पनि थाहा भएन, किनकि मुक्का र लात उसको छातीमा र ढाडमा ओरिएका थिए र तिनको प्रमाण स्वरूप उसको जिउमा कुनै चिनो थिएन। त्यसैले उसले पहिलेको जस्तो झन्झट बिहोर्नु परेन। तर म चाहिँ गोठको एकान्तमा लुकेर धेरै बेर रोइरहेँ। त्यो देखेर उसले भन्यो, नरौ दिदी, भोलि पर्सि म ठुलो भएपछि सबैलाई खुकुरीले चटाचट काटेर मुगलान भाग्छु। ऊ त्यसोभन्दा निकै दृढ थियो, तर म चाहिँ अरू बढी आतंकित हुन पुगेकी थिएँ। तर यसपटकको विशेषता, उसलाई पिट्न उक्साउनेहरूमा बुढाखाडाहरू पनि थिए। तिनीहरू अब्बल दर्जाका धर्मात्माहरू थिए। पहिले केटाकेटीहरू झगडा गर्दा उनीहरू छुट्याउन पुग्थे र झगडा गर्ने दुवै पक्षलाई हकार थिए। निसाब गर्नु उनीहरूको पवित्र न्याय संहिता थियो। यस्तो कुरा आम रूपमा देख्न पाइन्थ्यो गाउँमा, तर तिनै महान आत्माहरू उपद्रियाहरूलाई उकासिरहेका थिए। तर दिदी, तिनीहरूले नै ठोकसाला विधर्मीलाई भनेर किन भने? आलोकले मलाई सोध्यो। सायद यो प्रश्नले उसलाई केही बढी नै सतायो। हुनसक्छ उसले आफूमाथि ठोकेका लात र घुस्सारको पीडा सबै बिर्सियो। ऊ कसरी विधर्मी भयो? विधर्मीको परिभाषा के थियो? उसको ध्यान नै अनेकौं मुद्दाहरूतिर तानियो। पछि यो कुरा मैले निकै समयको मानसिक तनावलाई तनावपछि बाला सोधेँ। बाले भन्नुभयो, त्यहाँका गाउँलेहरू आफ्नो कुलदेवताको पूजामा आफ्नै थरका आइमाई र अन्य थरका कुनैलाई पनि समावेश गराउँदैनन्। भन्छन् उनीहरूको कुलदेवता निकै कडा र रिसा छन्, त्यसैले मध्यरातमा पूजा गरिन्छ। एकदमै कलिली कुमार पाठीलाई बलि दिइन्छ। पूजा गरिसकेपछिको प्रसाद खाएर पनि बाँकी रह्यो भने त्यसलाई गहिरो खाल्डो खनेर पुरिन्छ, ताकि त्यसलाई कसैले नभेटाओस् भनिन्छ। यताउति भयो भने त्यसो गर्ने व्यक्तिले तत्कालै रगत छादेर ठहरै मर्छ। बाको कुरा सुनेपछि म अझ बढी आतंकित हुन पुगेँ। तर यो सबै क्षणमा मेरो भाइ मसित सँगसँगै रह्यो, सधैँ जिद्दी र दुस्साहस गर्दै। हो, उसमा एउटा विशेषता थियो। जब म त्रसित हुन्थेँ, त्यसपछि उसमा अझ बढी कठोरताका भावहरू बलिया हुँदै जान्थे। एक दिन मैले भने, त एकदमै असजिलो मानिस हुँदै गएको छस्, गाउँमा यस्ता मानिसहरू छँदै छैनन्, तसर्थ होस् पुर्या, नत्र ठूलो विपत्तिको सामना गर्नुपर्ला। ऊ अटेरी पहाड़ जस्तै टसमसै भएन, तर म तँलाई नै धेरै माया गर्छु, सायद आफूलाई भन्दा पनि बढी। म चिच्याउन थालेँ। त्यसपछि ऊ हाँस्न थाल्यो, म चाहिँ रुन थालेँ। मलाई उसको लापरवाहीले भन्दा पनि गाउँमा मैले क्रमशः बुझ्न थालेको अवस्थाले त्रसित बनाउन थालेको थियो। साँच्चै म एउटा अनौठो संसारमा हुर्किरहेकी थिएँ। मेरो लागि त्यहाँ एउटै विशेषता थियो, डर, डर र डर। यसरी नै डरका पहिला, दोस्रा, तेस्रा र अनगिन्ती परिच्छेदहरूका माला बनेर गए। घटनाहरू यति चाँडो चाँडो विकसित भए, मानव म एउटा द्रुत संक्रमणको कालचक्रमा पिदिन नै जन्मिएको थिएँ। पहिले आलोक गिरफ्तार भयो, त्यसपछि हाम्रो बचाइसराएको परिस्थिति उत्पन्न भयो, र त्यसअघि कृष्णचन्द्रको कुख्यात आत्महत्या प्रकरणले सिङ्गो गाउँलाई हल्लाएर छोड्यो। पहिलोपटक मैले कृष्णचन्द्रलाई रक्सी खाएर उत्पात बहुलाएको अवस्थामा देखेकी हुँ। त्यसवखत म 14 वर्षमा हिँडिरहेको थिएँ। सान्नेको चौतारोतिरबाट उस सबलाई शराब्दै गाउँतिर झरिरहेको थियो। उसको आत्मा खियाले खाएको नाङ्गो तरबार थियो। यो अधर्मीहरूको बस्ती हो, यो आत्माहीन जनावरहरूको बस्ती हो, यो न्यायका हत्याराहरूको बस्ती हो, यो दास र चाकरहरूको बस्ती हो। आओ, यी हिजडाहरू हो, आज म एक एक गरेर तिमीहरूसित कुस्ती खेल्न तयार छु। सबभन्दा पहिले त्यो प्रधानपञ्च बनाउँदोको पाथाकीसित म भिड्न चाहन्छु। आ, ए जानमारा। ऊ पागल सिम्मझै डुक्रिँदै गाउँतिर ओर्लिरहेको थियो। साँझको समय थियो। ऊ आएको थाहा पाएपछि मानिसहरू घरभित्र बसे। कोही पनि उसलाई समर्थन गर्न या विरोध गर्न बाहिर निस्केनन्। मेरो उमेरका अरू केटाकेटीहरू पनि ऊ केही टाढा छौन्जेल उभिएर हेरिरहेका थिए। तर ऊ जब नजिक नजिक आउन थाल्यो, त्यसपछि सबैको सातो गएर भागाभाग भयो। त्यो एकदमै डरलाग्दो पशुमा फेरिएको मानिस हो, तसर्थ त्यसको कुरा सुन्नु हुँदैन। प्रायः सबै बुजुर्गहरूले उसको बारेमा त्यही टिप्पणी गरे। कुनै समय उसको बा निकै सम्मानित थिए गाउँमा। कर्मकाण्ड, ज्योतिष र निर्णय सिन्धुको विषयमा उनको निकै राम्रो दखल थियो। प्राय सबै उनी कहाँ सल्लाह लिन जान्थे। उनी कानूनका पनि ज्यादै राम्रो ज्ञाता थिए। उनले धेरै मानिसहरूलाई निशुल्क वादी प्रतिवादी लेखिदिएका थिए। उनी कानूनको त्यत्रो विद्वान भएर पनि कसैको घरबार उखेल्नतिर लागेनन्। तर मान्छेहरू भन्थे उनी मर्दा घरमा कात्रोको कपडा किन्ने पैसा पनि थिएन। पहिले पहिले पनि हामीलाई बाले सुनाएको कुरा यस्तै थियो। त्यस रात पनि बाले त्यही कुरा दोहोऱ्याए। संस्कार र कुलको कुरा पनि कहिलेकाहीँ अपवाद जस्तो हुने रहेछ। हेर त, त्यस्तो इज्जतदार पण्डित रामचन्द्रको कुलमा कृष्णचन्द्री जस्तो सैतानले जन्म लिएको, अब त त्यसको जग्गा जमिन पनि बाँकी छैन क्यारे, अब त्यही एउटा घरघडेरी मात्र बाँकी छ अरे भन्ने सुनेका थिए, आमाले भनिन्। अरू सम्पत्ति त सबै मुद्दामा हार्यो। पण्डित रामचन्द्रले संसारको निशुल्क सेवा गरे तर आफ्नो हकमा कुनै कागजपत्रहरू पनि पक्का पारेर गएका रहेनछन्, बाले भने। पण्डित रामचन्द्र छौन्जेल उनको धर्मको प्रतापले कसैले आँखा लगाउन सकेनन्। जब उनी मरे त्यसपछि भेडा मासुमा स्यालको रजाई सुरु भयो। यो कुरा म तँलाई पनि भन्छु, तँलाई पनि थाहा छ। त्यसवखत म भर्खर यो घरमा बुहारी भएर आएकी थिएँ। प्रधानको खलकले 14 किसिमका मुद्दा लगाइदिए। उसलाई अहिलेको यो हालमा पुर्याउन प्रधानका खलकहरूको पनि ठूलो हात छ, आमाले भनिन्। तेरो कुरा पनि एक किसिमले मनासिबी हो। यो सबै शक्तिको खेल हो। शक्ति जता हुन्छ मूल्य र मान्यता पनि त्यति ढल्किँदो रहेछ। पण्डित रामचन्द्रले कहिले शक्तिको लालच गरेनन्। अहिले त्यसको फल भोग्दैछ उनको कुपुत्रले। तर जतिसुकै आपत परे पनि जडिया भएर हिँड्नु चाहिँ कृष्णचन्द्रको बदमासी नै हो। राति 2 घण्टा जति उन्नाङ्गो तरबार नचाएर गाउँको एउटा पुछारदेखि अर्को पुछारसम्म डुक्रिँदै गर्जिँदै हिँडिरह्यो। प्रधानपञ्चलाई उसले त्यति अभद्र रूपमा शराब गर्दा पनि उसको पक्षबाट लड्न कोही पनि बाहिर आएन। आज प्रधानपञ्च गाउँमै रहेनछ कि त, आमाले शङ्का गर्दै भनिन्। गाउँमै होला, कहिलेकाहीँ थाहा पाएर पनि बुझपचाउनु ठूला मानिसहरूको स्वभाव हुन्छ। सायद त्यही स्वभाव प्रदर्शन गरेको हो कि पञ्चले। त्यसपछि पनि कृष्णचन्द्रका करामतहरूको लामो सूची मेरो सम्झनामा संग्रहित हुँदै गए। दङ्गा फसाद आतंक र विरोधी व्यवहारको प्रतीक नै भन्न पुग्यो। यहाँ म उसको अर्को एउटा करामतबारे सत्य तथ्य वर्णन गर्न चाहन्छु। त्यो घटनामा सिङ्गो गाउँ एकैपटक स्तब्ध भयो। यहाँ म उसको अर्को एउटा करामतबारे सत्य तथ्य वर्णन गर्न चाहन्छु। त्यो घटनामा सिङ्गो गाउँ एकैपटक स्तब्ध भएको थियो। त्यो गधा कृष्णचन्द्रले फेरि अर्को अपराध गरेछ। एका बिहानै बाले भने, मैले राम्ररी निरीक्षण गरेँ। त्यसवखत बाको अनुहारमा घृणाका काला तरङ्गहरू स्पष्ट देखिन्थे। त्यसबेला आमा गोठबाट गोबर फालेर हातखुट्टा धुन आँगनको छेउमा टुसुक्क बसेकी थिइन्। बाको कुरा सुनेर उनले भनिन्, फेरि के अर्को उपद्रव गरेछ त्यो अभागी मुर्दारले, अब त्यो सोझै नरकमा जान्छ। त्यसपछि निकै निराश भएर बाले भने, सायद उनको यो भनाइमा कृष्णचन्द्रप्रतिको सहानुभूतिको सानो अंश कतै थियो। उनको अनुहारमा त्यो कुरा पढ्न सकिन्थ्यो। आज पनि त्यसले निकै रक्सी धोकेछ कि कसो, आमाले सोधिन्। त्यसबेला मेरा दाई र भाइ पनि आँगनमा बसेर कृष्णचन्द्रको करामतको कथा सुन्न कान ठाडा पारेर उभिएका थिए। होइन चाँडो भन न ए बुढा, के गर्यो कृष्णचन्द्रले, आमाले फेरि हतारपूर्वक आफ्नो जिज्ञासा राखिन्। त्यसपछि बाले भने, के गरेन भन्न, अब त्यो दिउँसभरिमा रगत छादेर मर्न बेर्छन्। कालिका माई त चण्डाल कि पुछिन् त, त्यसले कालिका माईको मूर्ति चोरेछ कि क्या हो, कहाँ मूर्ति चोर्नु, त्यसले कालिकाको मन्दिरभित्र गएर सिधै मूर्तिमा पर्ने गरी पिसाब फेरिदिएछ। काली मातालाई एकदमै अश्लील शब्दमा गाली गरेछ। त भगवान होइनस्, यदि होस् भने अपराधीहरूको मात्र भगवान होस्, तसित कुनै पनि सच्चा मानिसले न्याय माग्नुको केही माने छैन। थुक्क र म तेरो मूर्तिमाथि मुच्छु, यस्तै भन्दै उसले त्यो अनर्थ गरेछ, बाले वर्णन गरे। मन्दिरमा पिसाब फेर्ने आँट गरेछ त, के त्यसलाई उडाउन त्यसो भनिएको हो, आतंकित हुँदै आमाले सोधिन्। त पनि कस्तो कुरा गर्छेस्, त्यो सबै रामबोलले देखाए, अरूले भने भए पनि म पत्याउँदैन थिएँ, तर रामबोल वचनको एकदमै पक्का छ। कृष्णचन्द्रले त्यो चर्तिकला गर्दा ऊ त्यतैबाट आउँदै रहेछ। त्यो घटनाले पनि गाउँमा उसको धेरै प्रतिवाद र भर्सना भयो। त्यसको प्रतिक्रिया सबभन्दा बढी प्रधानपञ्च र उसको निकटका मानिसहरूबाट भयो। उसको सम्पूर्ण आत्माको सर्वनाश भइसकेको छ। ऊ कलियुगको प्रतिनिधि पापी हो, ऊ हिरण्यकश्यप हो, ऊ पाप र सांसारिकताको दलदलमा फँसेको मुख्य राक्षस हो। उसलाई धर्मको चेत छैन, पाप र अहंकारले उसलाई पशुतुल्य बनाएको छ। मलाई सम्झना छ, कृष्णचन्द्रको आतंक कालिका खण्डदेखि अझ धेरै बढेर गएको थियो। यसरी बाल्यकाल र किशोरी भएमा मेरो अन्तर्मनको डरका पृष्ठभूमिहरूमा कृष्णचन्द्र पनि एउटा साक्षात चरित्र नायक बन्न पुगेको थियो। एक प्रकारले यो बसाई हाम्रो परिवारको निम्ति कठोर निर्वासनको दण्ड नै थियो। प्रत्यक्ष रूपमा अथवा भौतिक वा राजकीय बल प्रयोग नगरे पनि चारैतिरबाट मनोवैज्ञानिक आतंक सृजना गरिएको थियो। रामचन्द्र अथवा पाण्डवहरूको वनवास जस्तो घोषित पनि थिएन यो, अथवा धनेको बथाई जस्तो पनि थिएन यो। सुरुमा आमाले निकै प्रतिवाद पनि गरिन् र भनिन्, यसरी खुट्टा कमाएर निर्णय गर्दै जाने हो भने संसारको कुनै ठाउँमा पनि टिकेर बस्न सकिँदैन। तर पछि गएर उसको मन पनि त्यसै भाँचिएर गयो। बात पहिलादेखि नै पलायनको मानसिकतामा पुगिसकेका नै थिए। आमालाई निराशाले छोप्नमा चाहिँ दुईवटा घटनाहरू महत्त्वपूर्ण बनेका थिए। ती घटनाहरू सोझै मसित गाँसिएको थियो भन्ने मलाई लाग्छ। म पत्कर लिन सिम्पानीको जंगलमा गएको बेला ममाथि पहिलो आक्रमण भयो। स्पष्ट थियो त्यो आक्रमण मलाई बलात्कार गर्ने मन्सुवाले आयोजना गरिएको थियो। त्यो घटनाको अगुवाई पर्दा पछाडि लुकेर बलरामले नै गरिरहेको थियो र त्यसको निर्देशक चाहिँ प्रधान पञ्च थियो। दिउँसो म र मेरो छिमेकी साथी ज्ञानीमाया सिम्पानीतिर उक्ल्यौँ। सिम्पानी बन्जाङतिर पुगेपछि हामी केही अन्तरको फरकमा पत्कर स्वर्न थाल्यौँ। भारी पुगेपछि सँगै जाउँला है ज्ञानी, मैले भनेकी थिएँ। चाँडचाँडै भारी पुगोस् भनेर नै मैले त्यो प्रस्ताव राखेकी थिएँ। केही त्यस्तै आधा किलोमिटरको दूरी हुँदो हाम्रो बीचमा अचानक फौजमा काम गर्ने तीनवटा सिपाहीहरू मैले पात बढाइरहेको ठाउँमा आइपुगे। तीनवटाकै आँखाहरूमा व्यभिचारको निकृष्ट भोगको प्रतिबिम्ब थियो। आफ्नो गाउँमा यति राम्रो फूल फुलेको छ तर हामी फूल टिप्न अरू गाउँमा जान्छौँ, एउटाले भन्यो। यो फूल मात्र के हुन्थ्यो र, सहरको फ्रिजमा राखेको कोका कोला हो, अहिलेको गर्मीमा पिउँदा आनन्दसँग प्यास मेटिन्छ। अर्कोले भन्यो, यो त शत्रुघ्न सिन्हाले खाने ब्याक पाइपर हुस्की हो, खायो कि जिन्दगीभर नसारे छोड्दैन। तिनीहरूको कुरा सुनेपछि मलाई ज्ञात भइसकेको थियो कि मेरो अस्मिता लुटिनेछ। तर त्यही बेला हाटजान हिँडेका हटारूहरूको एक हुलले नजिकैबाट ठूलो ठूलो स्वरमा गीत गाएको सुनियो। म मृग जस्तै उछिटेर हटारूहरू ओरिरहेको गोरेटोतिर हानिए। त्यसपछि तिनीहरू कता हराए थाहा भएन। मैले त्यो कुरा आमालाई भने किनकि मेरो खाङ्री डोको त्यहीँ छुटेको थियो, त्यसैले पनि मैले ढाँट्न सकिनँ। यो कुरा तेरो बाउलाई नभन, उनले थाहा पाए भने बौलाउन बेर लाउन्नन्। त्यसको तीन दिनपछि राति मध्यरातमा अर्को एउटा घटना घट्यो। गाउँमा सर्वोपरि विश्वास थियो मानिसहरूमा कि मानव इतर आत्माहरू अँध्यारोमा सक्रिय हुन्छन्। हामीलाई केटाकेटीदेखि नै तिनै कुराहरू सुनाइन्थे। मध्यरातमा बोक्सीहरू नाङ्गै बाहिर निस्किन्छन्। त्यति नै बेला भूतप्रेतहरूको साम्राज्य बलियो हुन्छ, कहिलेकाहीँ घरभित्र पनि तिनीहरू पस्न सक्छन्। एकदमै अन्धकार रात थियो। म एउटा दुस्वप्नबाट झस्केर भर्खरै बिउजिएकी थिएँ। मनमा आलोकका बिम्बहरू नाचिरहेका थिए। उसले जे गर्यो ठिक गर्यो कहिले मेरो मनले भन्थ्यो, तर कहिले मेरो मन उल्टो दिशामा जान्थ्यो र आलोकले ठिक गरेन भने तर्क निकाल्थ्यो। त्यतिकैमा बारदलीबाट कोही उक्लेको आवाज मेरो कानमा पर्यो। सुरुमा मैले ठाने मुसा अथवा बिरालोको खेर हुन सक्छ किनकि गाउँको घरमा त्यस्तो भइरहन्थ्यो, तर पछि त्यो आवाज अझ घनीभूत भयो। स्पष्ट रूपमा मानिसहरू हिँडेको आवाज बढेर गयो, मेरो मुटुको रफ्तार केही बढेर गयो, तर म एकाग्र भएर आवाजको दिशातर्फ कान थाप्न थालेँ। प्राय बारदलीतिर निस्कने झ्याल खुलै रहन्थ्यो। गर्मियामा बारदलीमा पनि सुत्ने गरिन्थ्यो। दाहिर भएको ओछ्यान थियो त्यहाँ, हामी भित्रपट्टि सुत्थ्यौँ। केही छिनपछि अस्पष्ट रूपमा दुईवटा पिण्डहरू भित्र पसेर केही खोजिरहेका छन् भने अनुमान गर्न मलाई गाह्रो परेन। एउटा झ्यालनेर अडियो र अर्को आमा सुतेकोतिर छामछाम छुमछुम गर्दै अघि बढ्यो। सायद आमालाई पनि त्यहाँ के हुन आँटिरहेको थियो भन्ने कुरा थाहा भइसकेको थियो। त्यहाँ एकछिन अँध्यारोमा निकै ठूलो कुस्ती परिरहेको जस्तो भयो। आवाज अलि चर्केर गयो। त्यसै बेला आमा सिङ्गो घर हलिने गरी चिच्याइन्, गुहार गुहार भूत भूत। त्यसपछि ती दुवै आत्मा बारदलीबाट आम फालेर अँध्यारोमा गायब भए। हाम्रो घर छमिप अरू घरहरू नभएकोले त्यो कुरा हाम्रो परिवार बाहेक कसैलाई थाहा भएन। त्यसपछि आमा धेरै आत्तिन्, उनी मेरो मामा घर गइन् र मामासित आड भरोसा मागिन्। आमाका माइतीहरू पञ्चायततिरै थिए तर उनी त्यहाँबाट पनि निराश भएर फर्किन्। जेठा मामाले आमालाई भनेछन्, तिम्रो गाउँको प्रधानको विरोधमा जान मेरो पनि केही लाग्दैन, त्यो भूमिगत गिरोहको मानिस हो। अहिले हामी पञ्चै भएर पनि भूमिगत गिरोहका गुण्डाहरूद्वारा शारीरिक रूपमा सताइएका छौँ। राजधानीमा हाम्रै नेताहरूमाथि पनि गोली प्रहार हुन थालेको छ। सरकार पनि उनीहरूकै छ, राजा पनि उनीहरूकै पक्षमा छन्। आमा मामा घरबाट फर्केपछि अरू बढी चिन्तित भइन् र बाको राजधानी जाने विचारलाई अझ बढी प्रोत्साहित र मलचल गर्न थालिन्। आपत परेको बेलामा कोही पनि आफन्त हुन्नन्, अब माइती भनेका पनि त्यस्तै हुन्, उनले भनेकी थिइन्। मैले स्पष्ट देखेकी थिएँ आमाका आँखामा आतंकका प्रतिबिम्बहरू। त्यसपछि उनी मलाई एकछिन पनि नछोड्ने अवस्थामा पुगेकी थिइन्। राति निद्रामा पनि उनी मलाई अंगालोमा कसेर सुरक्षा गरिरहेकी हुन्थिन्। तर पनि उनलाई आफ्नो सङ्घर्षले सजाएको घरबार गुमाउन आत्मादेखि नै मन थिएन। बाले घरजग्गा पास गरेर आएको राति उनी आफ्ना जन्मदाता बाह्र आमा मरेको समयमा जस्तै अथाह पीडाले भक्कानिएर रोइन्। ठिक छ, भगवान्ले हाम्रो भाग्यमा यहाँ बसेर जिन्दगी गुजार्न लेखेका रहेनछन्। उनले जे लेखेका छन् हामी त्यही भोग्न बाध्य छौँ। राजधानीतर्फ हिँड्नुभन्दा अघिल्लो राति उनले भनेकी थिइन्, भोलिपल्ट निष्पट्ट अँध्यारोमा हामीले हाम्रो जीवन संस्कार र सङ्घर्षको प्रिय थलो त्यागेर त्यहीँबाट बसाइँ सर्यौं। धोबीखोला पूर्वको सुकुम्बासी टोलका आफ्नै खाले विशेषताहरू थिए। वेतनसम्म 2054 सालको पञ्चायती आम निर्वाचनको मुखमा ठाउँ ठाउँका खोला किनारका प्रति जग्गामा सुकुम्बासीहरूले छाप्रो हालेर बस्न थालेका थिए। लगभग एउटा अभियान जस्तै भएको थियो। त्यसैको फलस्वरूप बौद्धको रामिटी, बानेश्वरको शङ्खमूल, मैतीदेवी पारीको सरस्वती टोल आदिमा नयाँ बस्ती बसाइएका थिए। अन्य सुकुम्बासी टोलमा जाएँ। त्यो टोलमा विभिन्न प्रकारका मानिसहरूको जमघट थियो, तर त्यहाँ निकै थोरै मात्र वास्तविक सुकुम्बासीहरू थिए। बाँकीको अवस्था आधारभूत रूपले भिन्न थियो। गाउँबाट विस्थापित भएका यी मानिसहरूका पछाडि अलग अलग कथा र कारण थिए, तर मानिसहरूको व्यक्तिगत कथा जे जस्तो भए पनि सहरको सुख सुविधाको आकर्षण नै त्यस्ता जमातहरूको बसोबास गर्नुको एकमात्र कारण थियो। त्यस समय काठमाडौँतिर बसाइसराईको क्रम पहिलेभन्दा तीव्र रफ्तारमा बढेको थियो। धनी मानिसहरू विभिन्न व्यवसाय, शिक्षा, सुविधा आदिको अनुकूलतालाई हेरेर त्यहाँ ओहिरिएका थिए भने गरिबहरू रोजगारको अवसर पाइन्छ कि भन्ने आशामा त्यहाँ आइरहेका थिए। पहाडी भेगमा भएको राजनीतिक उत्पीडन र अनुत्पादक कृषि अर्थतन्त्रले गर्दा त्यो रफ्तार अझै चुलिन गएको थियो। त्यस बेलाको उपलब्ध तथ्याङ्क मुताबिक काठमाडौँले मात्रै तथाकथित विकासको एउटा ठूलो भाग आफ्नोमा पारेको थियो। बैंकहरूको ठूलो कारोबार राजधानी केन्द्रित थियो। मुलुकको आन्तरिक व्यापारको एक तिहाईभन्दा बढी हिस्सा राजधानीले उपभोग गरिरहेको थियो। साथै विकासका सबै आधारशिलाहरू त्यही नै थुप्रिएका थिए। त्यसैले पनि काठमाडौँतिरको आकर्षण बढेर जानु स्वाभाविक भएको थियो। तर पनि कविहरू, राजनीतिज्ञहरू र बुद्धिजीवीहरू काठमाडौँलाई सराप्न छोड्दैन थिए। काठमाडौँको भर्सनामा कविता लेख्नेको निकै ठूलो जमात युवा पुस्तामा जन्मिएको थियो। त्यसो हुँदाहुँदै पनि राजधानीतिर आउने मानिसहरूको लर्को भने दिन प्रतिदिन बढेर गएको थियो। हाम्रो परिवार त्यहाँ आउँदा त्यो क्षेत्र पुरै साना साना छाप्रा कटेराहरूले भरिसकेका थिए। सुरुमा त्यहाँको बसाइ पनि सुनिश्चित भएन, तर पछि एउटा पञ्चायती कार्यकर्ताले हामीलाई केही हजार रुपियाँ लिएर एउटा छाप्रो मिलाइदिने आश्वासन दियो। उसले भन्यो, पैसा खेर गयो भनेर कुनै चिन्ता मान्नु पर्दैन, चुनाव सकेपछि यो सबै घर जग्गा दर्ता हुन्छ। कथम कदाचित दर्ता भएन भने गाउँमा जे जति थियो सबै बेचेर यहाँ आइयो, फेरि यहाँ पनि अड्न पाइएन भने पार्टीको बाष्प हुन्छ त। बाले चिन्ता व्यक्त गर्दै भने, हामी सबै सुकुम्बासी एक गठ हुनुपर्छ। चुनावमा भोट माग्न आउने नेताहरूलाई एउटै शर्त राख्नुपर्छ, जसले हाम्रो घर जग्गाको लालपुर्जा दिलाउँछ हामी उसैलाई भोट हाल्छौँ। उसले भन्यो, उसको नाम दिलबहादुर श्रेष्ठ थियो। ऊ सुकुम्बासी बस्ती नजिकैको अर्को बस्तीमा बस्थ्यो, अर्थात् ऊ सुकुम्बासी नभएर हुकुम्बासी थियो। विक्रमसम्म 2053 सालको फागुनमा जिटी झ्याम्टा लिएर हामीहरू त्यहाँ आइपुगेका थियौँ। चैतको पहिलो हप्तामा बाले सुकुम्बासी टोलको पुछारको छाप्रो दिलबहादुर श्रेष्ठसित किने। राज्य शक्तिमा भएकाले उसले उठाएको फाइदा नै त्यही थियो, तर ऊ भन्थ्यो, कहाँ यो पैसा सबै मैले मात्र खान पाउने हो र स्थानीय पुलिस र स्थानीय प्रशासनलाई भाग पुर्याइएन भने यो सिङ्गो बस्तीकै अस्तित्व कहाँ रहन्छ र। छाप्रो ठिकै खालको थियो, जसमा दुईवटा ठिकै खाले कोठाहरू थिए, तर पनि हामीहरूले पहिलो रात आँखा झिमिक्क नपारिकन त्यहाँ गुजार्यौँ। एकातिर खुसीको क्षण पनि थियो त्यो हाम्रो अस्तित्व रक्षाको कोणबाट, र अर्कातिर दुःखको क्षण पनि थियो त्यो किनकि अब हामी सक्कली सुकुम्बासी भएका थियौँ। त्यसको अनुभूतिले चिमोट्न थालेपछि हामीले रातभरि एकअर्कासित बोल्दै नबोली बितायौँ। सम्भवतः मैले थाहा पाएका रातहरूमा त्यो नै सबैभन्दा लामो रात थियो। आलोक केही दिन अघि मात्र जेलबाट छुटेको थियो। बा समय समयमा उसलाई सम्झेर मनमा नै आफ्नो विगत समयको समीक्षा गरिरहेका थिए। त्यो कुरा एक बिहानै उनले तिक्तता ओकल्दै भनेपछि मैले थाहा पाएँ, यो नरक जस्तो साँकुरो ठाउँमा मेरो धेरै दिन गुज्रिँदैन कि क्या हो, यहाँ त सास फेर्न पनि सकस भइराखेको जस्तो भएको छ। तर के गर्ने, यो आलोक हाम्रो कुलमा कसरी आएछ। सबैले उनको कुरा र त्यसमा निहित पीडालाई बुझे। आमाले अझ गहिरो वेदनाको अनुभव गरिन्। म र मेरो दाई पनि आतंकको साम्राज्यको नागरिक जस्ता हुन पुग्यौं। मानौ हामीहरूमा होसवास नामको कुनै तत्त्व नै छैन। उता आलोक पनि भुइँको तरेर आफ्नो ग्लानीलाई सजीव अनुवाद गरिरहेको थियो। त्यसै बेला एउटा छिमेकी आयो। करिब 50 नागेको त्यो अदवैंशी रामेछाप भङ्गेरीको स्थायी बासिन्दा थियो। दिलबहादुर श्रेष्ठले हिजै नै उसको विषयमा थुप्रै कुराहरू बताइसकेको थियो। उसले भनेको थियो, अगाडि सामुन्नेको अदवैंशी लोग्ने मान्छे चाहिँ निकै सोझो छ, तर उसको स्वास्नी चाहिँ निकै खराब र चरित्रहीन छ, त्यसबाट बस्नु होला। बाले उसको कुरा मात्र सुनिरहे। यिनीहरू गाउँमा निकै धनी मानिसमा गनिन्थे। थुप्रै खेतबारी थियो तर सन्तान थिएनन्। बिहे गरेको 20 वर्ष हुँदासम्म पनि कुनै सन्तान भएनन्। तर त्यसैबीच उनीहरूको घरमा सहरबाट गएको एउटा मास्टरले डेरा लिन पुग्यो। त्यो मास्टर भर्खर 20 काटेर 21 उक्लेको थियो। राम्रो र हटाकट्टा पनि थियो। रहँदा बस्दा उसकी स्वास्नी त्यही मास्टरसित सल्की, त्यसपछि पेट बोकी। जब उसकी स्वास्नीको पेट ठूलो हुँदै आयो, गाउँले कुरा काट्न थाले, जोरी पारीले थपडी बजाउन थाले। अब अदमैंशीलाई गाउँमा बसिन सक्नुभयो। त्यसपछि सबै घर जग्गा 50,000 बेचेर यतातिर झऱ्यो। अहिले उसकी स्वास्नीले छोरो पाएकी छ। भन्छन् काटीकुटी उसको छोरा त्यही मास्टरको अनुहारसित मिल्छ। अदमैंशीको नाम माधव बहादुर थियो। ऊ भोलिपल्ट हाम्रो बास अगाडि आएर कराउने पहिलो मानिस थियो। होइन रे दाजुभाइ दिदीबहिनी हो, किन धुमधुम्ती भित्र मात्रै बसेको, बाहिर निस्किनुहोस्, टोल छिमेकमा जान पहिचान गरौँ। एक दिन सबैले मर्नै पर्छ, किन दुःखी हुनु। आखिर दुःख सुख भनेको हाम्रो नियन्त्रणभन्दा बाहिरकै कुरा रहेछ, भाग्यमा लेखेको कसले मेट्न सक्दो रहेछ र। त्यति भनेपछि बाके उज्यालो मुख लगाएर बाहिर निस्किए। उनलाई लाग्यो माधव बहादुर निकै फरासिलो मानिस रहेछ। तपाईँको कुल घर कहाँ, उसले सोध्यो। मदनपुर, उनले जवाफ दिए। त्यहाँ घर जग्गा कति थियो, राम्रै थियो, खाना पुग्थ्यो, उनले भने। छोड्नुहोस्, जीवन कथा भनेको यही नै हो, भाग्यले के निर्देश गरेको छ त्यसै हुन्छ। हिँड्नुहोस् बरु उता छेउका पसलमा गएर एक एक कप चिया खाऊ। मेरी पनि बुढी सुत्केरी छ, 7-8-9 बजी उठ्नै सक्दिन, चिया खाएर फर्केपछि आफैले भान्सा तयार गर्नु छ। त्यसपछि उनीहरू दुईतिर लहरै भाँचिएका छाप्राहरूको चेपबाट उत्तरतिर लागे। केही मिनट हिँडेपछि उनीहरू चिया पसल पुगे। मध्य सहरको माझमा त्यस किसिमको पसलले अनौठो अनुभूति दिइरहेको थियो। काठको गुम्टी जस्तो सानो छाप्रोको मुखमा बिफरका छ्याका भएको 30-32 को युवक एउटा अनवरत कराइरहने स्टोभमा केटली बसालेर बसेको थियो। सँगै भुइँमा किला गाडेर बनाइएको बेन्ची जस्तो फ्ल्यागको आसन थियो, करिब 6 जना जति अटाउने। त्यसैबीच एउटा पुरै अङ्गार जस्तो कालो अनुहारको करिब करिब 60 पुग्न लागेको वृद्ध त्यहाँ आयो। उसको अनुहारको रङ हेर्दा लाग्थ्यो यो स्वाभाविक होइन। उसले मुसुमुसु हाँस्दै भन्यो, एक गोपाल मेरो चिया एक गिलास लिएन। उसले गोजीबाट ₹5 को एउटा नोट निकालेर पसलेतर्फ तिर्सायो। गोपालले अर्को कुनाको चिसो केटलीबाट धमिलो पानी जस्तो झोल एउटा गिलासमा ओह्राल्यो र बुढाको हातमा थुवाइदियो। बुढाले पानी पिए झैँ त्यो धमिलो झोल स्वाट्टै रित्त आयो र नाक खुम्चायो। एक प्रकारको हल्का तर नमिठो गन्धले बिहानको त्यो वातावरण खलबलियो। त्यो कालो बुढो गिलास भुइँमा राखेर दक्षिणतर्फको गल्लीतिर हिँड्यो। के गर्ने, नदिउँ भन्ने पनि भएन। प्रत्येक एक एक घन्टामा उसलाई एक गिलास चाहिन्छ। राति 12-9 बजेसम्म उसको हालत यस्तै रहन्छ। गोपालले भन्यो, कहाँको मान्छे हो यो? माधोबहादुरले सोध्यो। खोइ ताप्लेजुङतिरको भन्थ्यो। अनि यसको परिवारमा को को छन्? दमले थलिएकी स्वास्नी र एउटी छोरी छे, तर छोरी चाहिँ धेरै जसो यता आउँदिन। प्रत्येक दिन अलग अलग लोग्ने मान्छेसित हिँड्छ अरे। भगवान् जानुहोस् के काम गर्छ। बिहान बिहानै अर्काको टिक्का टिप्पणी गर्नु उपयुक्त हुँदैन, तर यो चाहिँ भारी बोक्ने काम गर्छ र पैसा पाउन साथ रक्सी खान्छ। गोपालले भन्यो। ऊ आफ्नो भनाइलाई लिएर निकै सन्तुष्ट देखियो। उसको प्रतिक्रियाको शैलीले त्यहाँ उपस्थित अरूलाई निकै आकर्षित गरेको देखिन्थ्यो। बिहान बिहानै रक्सी खानुपर्नेहरू पनि निकै छन्। कसो यो टोलमा? माधोबहादुरले सोध्यो। सुरुमा रक्सीको गन्ध नाकमा पस्नासाथ बान्तावला जस्तो गर्नेहरू पनि अचेल यो लतमा फँसेका छन्। मैले चिया मात्र बेच्छु भनेर धेरै पटक ठुटो गरेँ, तर सबैले दबाब दिन थालेपछि के गर्ने? फेरि जीवनमा आदर्श र व्यवहारको बीचमा ठूलो अन्तर्विरोध हुने रहेछ। कुरा एउटा गर्यो तर व्यवहार त्यो कुरा अनुरूप नहुने रहेछ। पापी हामी होइनौँ, हामी बाँच्नुको कारणभित्र पाप पनि घाँसिएको छ। गोपालले निकै गतिलो दार्शनिक वा समाजशास्त्रीले चाहिँ आफ्ना कुराहरू भन्यो। अनि तपाईँ हिजो आइपुग्नु भएको होइन? बातिर फर्केर उसले सोध्यो। हो, उनले छोटो जवाफ दिए। कहाँबाट आउनुभएको? मदनपुरबाट। उनले पहिले चाहिँ आफ्नो गाउँको नाम माने तर जिल्ला चाहिँ भनेनन्। गोपालले पनि उनको जिल्लाबारे त्यति चासो राखेन। साँच्चै भनौँ भने एकछिन उसको ध्यान नयाँ आएका दुईजनालाई चिया दिनतिर कोरियो। गाउँको सबै थोक बेचेर आउनुभएको? सबै थोक। त्यसो भए अब आफ्नो जन्मस्थान फर्किनुहुन्न। अब त्यो आफ्नो गाउँ कहिले पुरा नहुने सपनाभन्दा बढी परेन। त्यति भनेर हाम्रो बा निकै भावुक देखिए। पसलले उनको अनुहारमा पीडाका ज्वरबाटहरू देखेपछि त्यो कुरालाई अघि बढाएन। ऊ फेरि स्टिलको चम्चाले चिया गिलासभित्रको चिनी उडाल्न थाल्यो।